प्रबन्धहरू भन्ने विषयलाई हामी अगाडि बढाउँदैछौँ अनि यसको परिचय त्यही चरणमा छौँ। अनि अघिल्लो पाठमा अध्ययनहरूमा हामीले बाइबलीय अर्थमा प्रबन्ध भनेको के हो भन्ने प्रश्नको उत्तर दिने प्रयास गर्यौं। याद छ त यो शब्दको अर्थ के हो? जब हामी अब्राहम र पावल बेग्ला बेग्लै प्रबन्ध अन्तर्गत जिउँदथे भनेर भन्दछौ त्यो भनेको के हो बुझिन्छ? अब्राहम बेग्लै प्रबन्ध अन्तर्गत जिउँथे, पावल बेग्लै प्रबन्ध अन्तर्गत जिउँथे भनेको बुझिन्छ? तपाईँहरूलाई दिएको त्यसलाई राम्ररी अध्ययन गर्नुहुन्छ, यदि त्यतिकै राख्नुहुन्छ भने त केही फाइदै छैन, यसलाई राम्ररी अध्ययन गर्नुहोस्, हरेक बाइबल पद हेर्नुहोस्। अब यस पाठमा चाहिँ हामी अर्को एउटा महत्वपूर्ण प्रश्नको उत्तर दिने प्रयास गर्नेछौँ। एउटा प्रबन्धवादी भनेको चाहिँ के हो? अङ्ग्रेजीमा डिस्पेन्सेसनलिस्ट। एउटा प्रबन्धवादी भनेको के हो? प्रबन्धवादी एउटा त्यस्तो व्यक्ति हो जसले परमेश्वरका प्रबन्धहरूलाई बुझ्दछ र आफू पृथ्वीमा जिउने समयावधिभित्र आफूभित्र भएको परमेश्वरको जीवनलाई व्यवहारमा उतार्ने काम उ सही प्रकारले गर्न खोज्छ। अब यो पाठ एक अहिले नहेर्नुहोस् होइन, यो त सिद्धिसकेको कुरा हो होइन, सब अध्ययन भइसक्यो, अहिले नयाँ अध्ययनमा अगाडि बढ्दैछ हामी होइन। पहिलाको कुरा चाहिँ बुझेको हुनुपर्छ यदि आजको राम्रोसँग बुझ्ने हो भने, तर कति कुराहरू यो सुन्न पाएको यदि हुनुहुन्न थियो भने, आज मात्र आउनुभएको थियो भने पनि ध्यानपूर्वक सुन्नु भने कति कुराहरू बुझ्न तपाईँलाई मदत नै हुनेछ। त्यसैले एक प्रबन्धवादीले परमेश्वरले उसलाई दिनुभएको भण्डारीपन भनेको मतलब उसलाई सुम्पिनु भएको आशिष र जिम्मेवारीहरूलाई बुझेको हुन्छ र परमेश्वरले उसको हातमा सुम्पिनु भएको कुराको विश्वासयोग्य प्रयोजन गर्नको लागि ऊ लागि पर्छ। त्यसैले हामी बाइबल पढ्दाखेरि अध्ययन गर्दाखेरि हामी के पाउँछौँ भने कति व्यक्तिहरू जसले बाइबलहरू पढ्छन् अध्ययन गर्छन् सिकाउँछन् उनीहरू सबै नै प्रबन्धवादी हुँदैन। यो पाठ एकमा जति कुराहरू हामीले अध्ययन गर्यौँ दुई दिनमा यो कुराहरू उनीहरूले बुझेको हुँदैन। हरेकलाई यो प्रष्ट ज्ञान हुँदैन। अब एक प्रबन्धवादी डिस्पेन्सेसनलिस्ट कस्तो व्यक्ति हो भने हामी उसको बयान गर्नलाई हामी अगाडि बढ्नेछ यस प्रकारले। अनि पहिलोमा चाहिँ चारवटा बताउनेछु म है, एउटा प्रबन्धवादीले वादी कस्तो व्यक्ति हो। पहिलो चाहिँ एक प्रबन्धवादीले बाइबलमा पाइने प्रष्ट भिन्नताहरूलाई स्वीकार गर्दछ। अनि अघिल्लो अध्यायमा हामीले यसको अध्ययन गरिसक्यौं, परमेश्वरले बेग्ला बेग्लै समयमा बेग्ला बेग्लै मानिसहरूसित बेग्ला बेग्लै तरिकाले व्यवहार गर्नुहुन्छ भन्ने कुरालाई एक प्रबन्धवादीले महसुस गरेको हुन्छ। अनि उसले यो पनि महसुस गरेको हुन्छ कि परमेश्वरले मानिसलाई क्रमिक रूपमा झन झन बढ़ी मात्रामा आफ्नो सत्यतालाई प्रकट गर्दै आउनुभएको छ। उदाहरणको लागि पावललाई यस्ता सत्यताहरू प्रकट गरियो जुन दाउदलाई गरिएन, अनि दाउदलाई परमेश्वरबाट यस्ता सत्यताहरू प्रकट गरिएको थियो जुन चाहिँ नुहलाई प्रकट गरिएको थियो। त्यसैले क्रमिक रूपमा सत्यताहरू परमेश्वरले प्रकट गर्दै आउनुभएको कुरा पनि उसले बुझेको छ। अनि प्रबन्धवादीले निम्न महत्वपूर्ण भिन्नताहरूलाई चाहिँ स्वीकार गर्दछ, नौवटा। एक चाहिँ मानिसको पतनपछि आएका भिन्नताहरू होइन, यसमै छ, यसलाई चाहिँ अब संक्षेप जस्तो गरिरहेछ कि मानिसको पतनपछि आएका भिन्नताहरूलाई प्रबन्धवादीले बुझ्दछ। नम्बर दुईमा जल प्रलयपछि आएका भिन्नताहरूलाई प्रबन्धवादीले बुझ्दछ। नम्बर तीनमा बाबेलको धराराको इन्साफपछि आएका भिन्नताहरू प्रबन्धवादीले बुझ्दछ। चौथोमा अब्राहमलाई परमेश्वरको बोलावट पछि आएका भिन्नताहरू बुझेको हुन्छ। नम्बर पाँचमा व्यवस्था दिएपछि आएका भिन्नताहरू उसले बुझेको हुन्छ। नम्बर छमा ख्रीष्टको मृत्यु र बौरी उठाएपछि आएका भिन्नताहरू उसले बुझेको छ। नम्बर सातमा मण्डलीको ऱ्याप्चर भनेको थियौं, अर्थात ख्रीष्टले मण्डलीलाई पृथ्वीबाट उठाए लैजानुहुने कार्य पछि आउने भिन्नताहरू पनि उसले बुझेको छ। अनि शैतानलाई स्वर्गबाट बाहिर निष्कासन गरिएपछि आउने भिन्नताहरू अब यो अध्ययन गरेका छैन, तर यो चाहिँ प्रकाश बाह्रको सातदेखि बाह्रमा छ। शैतानलाई स्वर्गबाट बाहिर निष्कासन गरिएपछि आउने भिन्नताहरू, अहिले शैतान स्वर्गमा जान सक्छ, पस्न सक्छ, उसको पदमा त छैन, तर अय्युबलाई दोष लगाउन ऊ स्वर्गमै गएको, अहिले पनि विश्वासी जनहरूको दोष लगाउन ऊ त्यहीँ पुग्छ, तर एक दिन ऊ कहिले पनि त्यहाँ जान नसक्ने गरीकन निष्कासन गरिने कुरा प्रकाश बाह्रको सातदेखि बाह्रमा छ। त्यसपछि आउने भिन्नताहरू पनि एउटा प्रबन्धवादीले बुझेको छ। नौ नम्बरमा चाहिँ हजार वर्ष राज्यको अन्तमा, यस पृथ्वीमा प्रभु येशूको हजार वर्ष राज्यको अन्तमा आउने भिन्नताहरू पनि उसले बुझेको छ, जुन चाहिँ प्रकाश बीसदेखि बाइस छ। अब यो कुराहरू चाहिँ हामीले अध्ययन गर्न बाँकी नै छ डिटेलमा, तर यो भिन्नताहरू बुझेको हुन्छ भनेर चाहिँ संक्षेपमा यहाँ बताइयो होइन। नम्बर दुईमा चाहिँ एक प्रबन्धवादीले बाइबललाई अक्षरश अर्थ लगाउँदछ र बुझ्दछ, यो नम्बर दुई गुना प्रबन्धवादी भनेको उसले बाइबललाई चाहिँ अक्षरश अर्थ लगाउँछ र बुझ्छ। यो भनेको के अक्षरश भनेको के हो? अक्षरश भन्नुको मतलब हो शब्दको शब्दै, बढाई चढाई नगरिकन, कल्पना नगरिकन शब्दलाई बुझ्न। कसैले बाइबललाई अक्षरश बुझ्छ भने उसले बाइबलका शब्दहरूलाई तिनका सामान्य अर्थमा नै बुझ्दछ, तिनको प्राथमिक अर्थमा नै बुझ्दछ। उसले त्यहाँ कुनै एउटा गुप्त अर्थ खोज्दैन, कुनै काल्पनिक अर्थ पनि खोज्दैन। एउटा अक्षरश बाइबललाई बुझ्ने व्यक्तिले त्यसैले एक प्रबन्धवादी त्यो हो जसले बाइबललाई गम्भीर रूपमा लिन्छ, बाइबलले भनेको कुरा उसले बुझ्छ, उसले परमेश्वरले भन्नुभएको कुरालाई सोझो हिसाबमा लिन्छ र विश्वास गर्छ कि परमेश्वरले जे छ त्यही भन्नुहुन्छ र जे भन्नुहुन्छ त्यही नै। प्रबन्धवादीले अक्षरश बुझ्छ भनेको अर्थ यो हो, परमेश्वरको वचनले नै नभनेको कुरा वचनले भनेको छ भन्दै उसले भन्दैन, बरु बाइबल आफैलाई त्यहाँ जे छ त्यही कुरा बोल्न दिन्छ। अब हामी उदाहरणहरू हेर्नेछौँ है, यो एकदम महत्वपूर्ण कुरा। उदाहरणको लागि हामी प्रस्थान बीचमा जान्छौँ, प्रस्थान बीच अध्याय अहिलेसम्म दुईटा बुदालाई हामीले यहाँ हेर्दैछौँ। एक प्रबन्धवादी कस्तो व्यक्ति हो? एक प्रबन्धवादीले बाइबलमा पाइने प्रष्ट भिन्नताहरूलाई स्वीकार गर्छ। नम्बर दुई, एक प्रबन्धवादीले बाइबललाई अक्षरश अर्थ लगाउँछ र बुझ्छ। यो दोस्रो बुदा अन्तर्गत हामीले एउटा उदाहरण हेर्दैछौँ, प्रकाश बीसको एघारमा जहाँ लेखेको छ, किनकि छ दिनमा परमप्रभुले आकाश पृथ्वी समुद्र र तिनमा भएका सबै थोक बनाउनु भयो र सातौं दिनमा चाहिँ विश्राम गर्नुभयो। कति दिनमा सृष्टि गर्नुभयो सबै थोक परमेश्वरले? छ दिनमा। उत्पत्तिको एक अध्यायमा पढ्यो भने पनि त्यही पाउँछन्, पहिलो दिन, दोस्रो दिन, तेस्रो दिन, चौथो दिन, पाँचौं दिन, छ दिन सिद्धियो, सातौं दिनमा विश्राम गर्नुभयो। अब यस खण्डलाई अक्षरश अर्थ लगाउने व्यक्तिले के भन्छ भने, छ दिनको अर्थ छ दिन नै हो, शब्दको शब्दै, परमेश्वरले सबै थोकहरू छ दिनमै सृष्टि गर्नुभयो, उहाँले जे भन्नुभएको छ त्यो त्यही नै हो, परमेश्वरले जे भन्नुभएको छ त्यो म विश्वास गर्छु, यति हो कुरा भन्छ एउटा अक्षरश बाइबललाई अथवा अक्षरश बुझ्नेले। तर त्यहाँ थुप्रै मान्छेहरू छन् जसले चाहिँ उत्पत्ति एक अध्यायमा उल्लेख भएका त्यो दिन भन्ने शब्द, त्यो दिनहरू भन्ने शब्दलाई चाहिँ दिनहरू नै होइन भन्छ उनीहरू। थुप्रै पुस्तकहरू पाउनुहुन्छ तपाईँ, त्यसले पुस्तक अध्ययन गर्नु प्रयोग गर्नु पनि सिक्दै हुनुहुन्छ, तर अब जाँच्नु पनि पर्यो, त्यो दिन भनेको दिन होइन रे उनीहरू भन्छन्, त्यसको अर्थ अर्कै हुन्छ भन्छ उनीहरू। तिनीहरू भन्छन् यी दिनहरू खास दिनहरू थिएनन्, तर हरेक दिन, पहिलो दिनमा यो सृष्टि गर्नुभयो, दोस्रो दिनमा त्यो सृष्टि गर्नुभयो, तेस्रो दिनमा त्यो सृष्टि गर्नुभयो भने सबैले पढ्नु भएको छ नि, उनीहरूले भन्छ त्यो दिन भनेको एउटा युग हो रे, लामो समय अवधि जसमा हरेक त्यो युग दिन, त्यो दिनै एउटा युग हो, त्यो युग दिन हजारौं वा लाखौं वर्ष लामो थियो भनेर भन्छ। उनीहरूको अनुसार सृष्टिको काम पूरा गर्न छवटा लामो लामो युगहरूको आवश्यकता पर्छ। यो एउटा उदाहरण मात्र हो कसरी मानिसहरूले चाहिँ परमेश्वरले भन्नुभएको एउटा कुरालाई अर्कै बनाइदिन्छ। दिन भनेको दिन होइन, लामो युग हो, है? अब कहाँबाट दिन, कहाँबाट युगमा पुगिन्छ, शब्दको शब्दै उनीहरूले बुझ्नको सट्टामा अर्कै अर्थ लगाउँछ। बाइबललाई अक्षरश लिने व्यक्तिले परमेश्वरले उल्लेख गर्नुभएको छ दिन, यहाँ प्रस्थान 20:11 छ दिन भनेछ, त्यसलाई छ दिन नै मानेर लिन्छ, अन्य अर्थमा हुन्छ। अब एउटा यहाँ टिप्पणी पनि गर्नुपर्छ, किनभने यो दिन भन्ने शब्दले 24 घण्टे दिन भन्दा लामो समयावधिलाई जनाउन पनि सक्छ। कुनै कुनै सन्दर्भमा 24 घण्टे दिनभन्दा लामो समयावधिलाई जनाउन पनि सक्छ। जस्तै यर्मिया 30:7 जाउँ, यर्मिया 30:7 पढ्नु। यर्मिया 30:7 हामी पढ्छौ, हाय त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ, त्यस्तो अरू कुनै दिन पनि हुने छैन। याकुबको निम्ति यो दुःखको दिन हुनेछ, तर ऊ त्यसबाट बचाइनेछ। अब यहाँ चाहिँ एउटा दिनको बारेमा पढ्छौ जसले चाहिँ याकुबको दुःखको दिनको कुरा गर्दछ, अनि यो चाहिँ वास्तवमा सङ्कष्टकालको कुरा गरेको हो, त्यसको अध्ययन अहिले हामी गर्दैनौँ। अनि तर छोटकरी भन्दाखेरि चाहिँ यो चाहिँ 3.5 वर्षको अवधि हो, प्रकाश पुस्तकको 12:6-14 बताएको। अनि त्यस बेला चाहिँ इजरायल ठुलो सङ्कष्ट भएर जानेछ, मण्डलीको राष्ट्र भइसकेपछि, हामी स्वर्गमा उठाइसकेपछि। अनि यहाँ चाहिँ के भनेछ भने त्यो दिन दुःखको दिन हुनेछ इजरायलको लागि। तर अरू ठाउँमा पढ्दाखेरि त्यो दिन भनेको त 3.5 वर्ष लामो रहेछ, त्यसैले कुनै कुनै ठाउँमा चाहिँ दिन शब्दले 24 घण्टे दिनभन्दा लामो समय अवधिलाई पनि तोकिएको हुन सक्छ। जस्तै कि यही उदाहरणको लागि अर्को एउटा उदाहरण पनि हेरौँ, 2 पत्रुसको 3 अध्यायमा आठ र 9 पदहरू हामी पढ्नेछौँ। 2 पत्रुस 3:8 यसरी लेखेको छ, तर प्रियहरू हो, यस एउटा कुराको विषयमा अजान नरहो, प्रभुका निम्ति एक दिन 1000 वर्ष जस्तो हो र 1000 वर्ष 1 दिन जस्तो। 9 पद, कतिले ढिलाइ भनी सम्झे झैं आफ्नो प्रतिज्ञाबारे प्रभु ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस् तर सबैले पश्चाताप गरून् भन्ने इच्छा राखेर उहाँले हामीतर्फ धीरज देखाउनुहुन्छ। हामी के भन्न सक्छौँ भने अहिले चाहिँ हामी अनुग्रहको दिनमा बाँचिरहेछौँ, कोही पनि नष्ट नहोस् भनेर उहाँले चाहिँ धीरज देखाइरहनु भएको दिन हो। त्यसैले यो अनुग्रहको दिनमा हामी जिइरहेको छ भन्छ, परमेश्वरको सहनशीलताको दिन 1000 वर्ष 2000 वर्ष नै लामो भइसक्यो यो अनुग्रहको दिन, प्रभु येशू क्रूसमा मरेर स्वर्ग जानुभएको, र कोही पनि नसुनोस् भनेर सुसमाचार प्रचार गरेर सबैलाई यो प्रचार गर भनेर उहाँले चाहिँ आज्ञा दिनुभएदेखि अहिलेसम्म पनि मानिसहरूलाई मुक्ति दिने काम गर्दै हुनुहुन्छ। त्यसैले यो अनुग्रहको दिन चाहिँ 24 घण्टे दिनभन्दा त लामो। अब यी उदाहरणहरूमा जुन भर्खरै हामीले हेऱ्यौँ, त्यो याकुबको दुःखको दिन, त्यो अनुग्रहको दिनमा चाहिँ त्यो दिन भन्ने अर्थको शब्द चाहिँ, त्यो शब्दको अर्थ चाहिँ समय अथवा काल भन्ने बुझिन्छ, अनुग्रहको समय, अनुग्रहको काल 24 घण्टे दिन होइन। जस्तो कि इतिहासमा मल्लकाल हो, राणाकाल भने जस्तो कि, तर जब दिन भन्ने शब्दले 24 घण्टे दिनको अर्थ के अरे जुन बेला त्यो दिन भन्ने शब्दले 24 घन्टे दिनको अर्थ जनाउँदैन त्यतिखेर चाहिँ त्यो बाइबलको सन्दर्भले नै त्यो स्पष्ट पारिसकेको छ त्यो चाहिँ 24 घन्टे दिनको कुरा गरिएको होइन भनेर सन्दर्भले नै स्पष्ट पार्छ तर जुन बेलामा चाहिँ दिन भन्ने शब्दको अर्थ के अरे दिन भन्ने शब्दको अगाडि चाहिँ एउटा नम्बर आउँछ अङ्क आउँछ जस्तो कि छ दिन तेस्रो दिन त्यो बेलामा चाहिँ त्यो दिन चाहिँ 24 घन्टे दिने अनि अर्को चाहिँ जब त्यो दिन चाहिँ बहुवचन रूपमा आउँछ दिनहरू त्यो पनि बहुवचन के अरे त्यो पनि 24 घन्टे दिनकै कुराहरू कुरा गरेको चाहिँ हामीले सन्दर्भबाट बुझ्न हामीलाई पक्का हुन्छ अनि यो चाहिँ सानो टिप्पणी गरौँ भने साधारणतया चाहिँ दिन भनेको दिनै 24 घन्टे दिन अनि यस सम्बन्धी अझ विस्तृत अध्ययन चाहिँ हामीले सृष्टि विज्ञान भन्ने शीर्षकको पाठमा चाहिँ हाम्रो युआरको क्लासमा गरेका छौँ अब हामी अगाडि बढौँ यो अक्षरश बाइबललाई अर्थ लिने सम्बन्धमा अझ अगाडि बढौँ बाइबललाई अक्षरश लिने सम्बन्धमा अर्को उदाहरण स्वरूप हामी प्रकाशको २० अध्यायमा पढौँ प्रकाशको २०मा प्रकाश २०को एकदेखि सात पदसम्म पढ्दाखेरि जस्तो कि दुई पदमा शैतानलाई चाहिँ हजार वर्षको लागि बाँधेको कुरा छ भविष्यमा हुने कुरा अनि त्यसपछि तीन पदमा चाहिँ त्यो अथाह कुण्डमा फ्याँकेको शैतानलाई हजार वर्षपछि फुकाएपछि भन्ने कुरा छ फेरि दोस्रोचोटि हजार वर्ष भन्ने त्यहाँ वाक्यांश पाउँछन् त्यसपछि पाँच पदमा चाहिँ के अरे चौथो पदको लास्टमा चाहिँ विश्वासीहरूले ख्रिस्टसँग हजार वर्षसम्म राज्य गरे भनेछ देख्नु भएन चार पदको यो चार पद अलि लामो छ त्यहाँको पाँच पदको अगाडि ख्रिस्टसँग हजार वर्ष राज्य गरे त्यसपछि पाँचौँ पदमा यी बाँकी मरेकाहरू हजार वर्ष पुरा नहुन्जेल फेरि जीवित भएनन् भनेछ अनि फेरि छ पदको लास्टमा उहाँसित हजार वर्षसम्म राज्य गर्नेछन् भनेछ अनि सात पदमा हजार वर्ष बितेपछि शैतान त्यसको कैदबाट छोडिनेछ भनेछ मैले अघि शैतान पुकाइनेछ त्यो भनेको मैले मिस्टेक गरेँ तिन पदमा त्यो भने कि ऊ हजार वर्षमा उसलाई राखिरहनेछ हजार वर्षपछि छोडिनेछ भनेको कुरा छ होइन सर अनि जुन हजार वर्षपछि छोडिएको कुरा चाहिँ सात पदमा मात्र छ अब हजार वर्ष भनेर यहाँ घरिघरि उल्लेख छ यो पदहरूले हामीलाई सिकाउँछन् कि येशु ख्रीष्टले पृथ्वीमा हजार वर्षको लागि राज्य गर्नुहुनेछ अब हजार वर्ष भनेछ परमेश्वर अब यसको अर्थ के होला अब प्रबन्धवादीले भन्छ हजार वर्ष भनेको एक शून्य 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 हजार वर्ष होला र त्यसको अर्थ कुनै पनि अरू होइन हजार वर्ष भने हजार वर्ष परमेश्वरले यदि हजार वर्ष भन्नुहुन्छ भने यसको अर्थ हजार वर्ष नै हुनुपर्छ तर फेरि त्यहाँ कति मानिसहरू छन् जसले चाहिँ हामी बाइबल विश्वास गर्छौँ भन्छन् तर उनीहरूले चाहिँ यो हजार वर्ष चाहिँ हजार वर्ष होइन भन्छ उनीहरूले चाहिँ यो हजार वर्ष चाहिँ अर्कै कुरो हो भन्छ अर्कै अर्थहरू लगाउँछ अब अर्कै अर्थ लगाउन थालेपछि अब मान्छे पछि नै अर्को अर्कै अर्थ हुनुभयो त्यसैले प्रबन्धवादीले चाहिँ अक्षरश बुझ्छ अर्को गुप्त काल्पनिक अर्थ खोज्दैन भन्ने कुराको त्यो उदाहरण दिए अब पत्रिका तपाईँहरू पढ्ने गर्नुहुन्छ होला बेला बेला होइन अनि पत्रिकामा कहिलेकाहीँ यस्तो खबर सुनिन्छ श्री पाँच महाराज राजा चार दिनपछि चीन भ्रमणमा जानुहुनेछ भनेर लेखेको छ अब हामीले त्यो पढ्यौँ सरस्वती हेडलाइन अब यो पढ्दाखेरि हामीले के बुझ्छौँ होला तपाईँले के यसरी भन्नुहुन्छ श्री पाँच भनेछ होइन यो श्री पाँच चाहिँ होइन पाँचको कुरा चाहिँ अवश्य गरे भएन अर्कै व्यक्तिको कुरा गरे भन्नुहुन्छ चार दिनमा भन्छ होइन चार दिन त होइन पक्कै पनि चार दिन छ होइन यो चाहिँ एक महिना भनेको अनि चीन भ्रमण गर्नुहुनेछ होइन चीन त होइन होला इन्डिया जान्छ भनेको होला के हामीले पत्रिका जसरी पढ्छौँ अवश्य नै पढ्दैन श्री पाँच भनेको श्री पाँचै हो चार दिन भनेको चार दिन चीन भनेको चीन है त्यसरी अर्कै अर्थ लाउनु त एकदमै मूर्खतापूर्ण हुन्छ. जस्तै कसैले हामीलाई चिठी पठायो अनि एउटा पत्र पठाएर चाहिँ हामीले पढ्न थाल्छौँ अनि साथीले चिठी लेखेको रहेछ अनि उसले चाहिँ के लेखेको छ भने घोडा चढ्दै घोडाबाट लडेँ खुट्टा भाँचियो दुई दिन चाहिँ अस्पतालमा बिताउनु पर्यो भनेर चाहिँ चिठी लेखेको रहेछ. अब त्यो शब्द पढ्दाखेरि त्यसको अर्कै अर्थ खोज्न थाल्नुहुन्छ होला तपाईँ. अब घोडा भनेको चाहिँ वास्तवमा यो चाहिँ हात्ती हुनुपर्छ हात्तीबाट अनि खुट्टा भाँच्यो भनेको चाहिँ खास खुट्टा होइन यो चाहिँ टाउको हो टाउको. दुई दिन हस्पिटल भनेको दुई दिन होइन दुई महिना हुनुपर्छ यसको. अब त्यो त हामीले गर्दै गर्छौँ. त्यस्तै गरी बाइबल पढ्दाखेरि पनि हामीले चाहिँ अनेकौँ काल्पनिक अर्थहरू खोज्नु हुँदैन. त्यसैले एउटा सरल नियम छ जब हामी बाइबल पढ्छौँ त्यसलाई त्यसको अक्षरश सामान्य त्यसको प्राथमिक मौलिक अर्थमा चाहिँ हामीले बुझ्नुपर्छ. जबसम्म त्यस्तो अर्थ लाउँदाखेरि चाहिँ अनर्थ हुन्छ. अब त्यो पनि महत्त्वपूर्ण छ. अनर्थ हुँदैन भने त्यसको सामान्य अर्थलाई नै हामीले सरल अर्थलाई नै हामीले लिनुपर्छ. यदि सामान्य अर्थ अथवा सरल अर्थ नै अर्थपूर्ण छ भने अन्य अर्थ नखोज्नुहोस् नत्र त अनर्थ हुन्छ. यही नियम सम्झना गर्यो भने बाइबल पढ्नलाई चाहिँ अर्थ बुझ्नलाई सही हुन्छ. सरल अर्थ अर्थपूर्ण छ भने अन्य अर्थ नखोज्नुहोस् नत्र त के हुनेछ अनर्थ हुनेछ अझ व्यर्थ पनि हुन्छ तपाईँ. जस्तो कि उत्पत्ति एकमा यो दिनहरू भनेको 24 घन्टे दिन हो. अर्को अर्थ खोज्नु पर्दैन. सर्वशक्तिमान परमेश्वरलाई 6 दिनमा यसको सृष्टि गर्नलाई के ठुलो कुरा मलाई समस्याजनक छ. अन्य अर्थ नखोज्ने दिन भनेको दिन हजार वर्ष प्रकाश 20 पढ्दाखेरि अन्य अर्थ नखोज्नुहोस्. हजार वर्षलाई अर्को अर्थ नलाउनुहोस्. तर कहिले काहीँ हामी बाइबल पढ्दाखेरि सरल अर्थ चाहिँ अनर्थ हुन जान्छ. जस्तो कि योना 10 पढ्दाखेरि योना 10 योना 10 9 पदमा प्रभु येशु ख्रीष्टले भन्नुभएको वचन यहाँ पढ्नु. योना 10:9 उहाँ भन्नुहुन्छ ढोका म नै हुँ कोही मबाट भित्र पस्यो भने उसले मुक्ति पाउनेछ अनि भित्र र बाहिर जानेछ अनि खर्क पाउनेछ. अब हामीलाई थाहा छ होइन प्रभु येशु एउटा ढोका नै त हुनु न जहाँ चाहिँ भेडाहरूभित्र पस्ने एउटा ढोका नै त हुनु न उहाँ. त्यस्तो अर्थ लाउनु त अनर्थ हुन्छ. त्यो राम्रो अर्थ हुँदैन अर्थपूर्ण हुँदैन. एउटा ढोका भनेको चाहिँ मानिसहरू पस्ने छिर्ने ठाउँ पशुहरू पनि छिर्न सक्ने ठाउँ एउटा कोठाभित्र छिर्न एउटा ढोका चाहिन्छ. मुक्ति पाउन प्रभु येशु भएर जानुपर्छ भन्न खोजेको भयो. उहाँ मात्र मुक्तिदाता हुनुहुन्छ भनेर भनियो भने त्यो हामी बुझ्न सक्छौँ होइन. योना 15 नै एकचोटि पढ्छौँ. त्यहाँ पनि अर्को उदाहरण छ यस्तै. योना 15:5 यहाँ लेखेको छ प्रभु येशु भन्नुहुन्छ योना 15:5 डाकको बोट म नै हुँ तिमीहरू चाहिँ हाँगा हो जो ममा रहन्छ अनि म उसमा उसैले धेरै फल फलाउँछ किनभने मबाट अलग भएर तिमीहरूले केही पनि गर्न सक्दैनौ. अब प्रभु येशुले उहाँ साँच्चै नै एउटा डाकको बोटे अनि चेलाहरूले साँच्चै नै हाँगाहरू त भनेको होइन हामीले सजिलै बुझ्छौँ. प्रभु येशुको भनाइको तात्पर्य बुझ्छौँ. यसले त यो 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 डाकको बोट र हाँगाहरूले चाहिँ प्रभु येशु ख्रिस्ट मुक्तिदाता र विश्वासी जनहरू उहाँमाथि विश्वास गर्नेहरूको बीचको यो सम्बन्धको सुन्दर तस्विर दिइरहेछ. बास सुन्दर चित्रण दिइरहेछ. जसरी एउटा हाँगा बोटमा रहेन भने फल फलाउन सक्दैन त्यस्तै विश्वासीहरू पनि प्रभु येशूसँग नजिक घनिष्ठ सम्बन्धमा रहिरहेन भने उनीहरूले फल फलाउन सक्दैन. उनीहरूको जीवनमा कुनै असल काम हुँदैन भन्ने कुरा बताइरहेको हामी यहाँबाट सिक्न सक्छौँ. मत्ती 24 एउटा अर्को उदाहरण मत्ती 26 जाउँ. मत्ती 26 हामीले चाहिँ के अध्ययन गर्दैछौँ भने प्रबन्धवादीले चाहिँ बाइबललाई अक्षरश लिन्छ, प्रबन्धवादी भनेको बाइबललाई अक्षरश बुझ्छ। अनि अर्को उदाहरण स्वरूप मत्ती 26:26 क्रुसमा जान अगाडि प्रभु यीशुले चेलाहरूलाई भन्नुभयो, अनि उहाँहरूले खाँदै गर्नुहुँदा यीशुले रोटी लिएर आशिष दिई भाँच्नुभयो अनि चेलाहरूलाई भन्नुभयो दिनुभयो र भन्नुभयो लेऊ खाओ यो मेरो शरीर हो। अनि त्यस्तै गरी 27:28 यसरी भन्नुभयो, अनि उहाँले कचौरा लिनुभयो र धन्यवाद दिएर यसो भन्दै तिनीहरूलाई दिनुभयो तिमीहरू सबैले यसबाट पियो किनभने यो नयाँ वाचाको मेरो रगत हो जो चाहिँ धेरैका लागि पापहरूको क्षमाका निम्ति बहाइन्छ। अब त्यो रोटी लिनुभएको छ यो मेरो शरीर हो भन्नुभएको छ, अब त्यो रोटी नै मेरो शरीर हो त भन्नुभयो होइन नि, मेरो शरीर नै खाऊ भन्नुभएको होइन। त्यस्तै अब त्यो कचौरामा चाहिँ दागको अङ्गुरको रस छ, ग्रेप जुस गुलियो मिठो रस, यो मेरो रगत हो भन्ने हुन्छ, अब मेरो रगत नै खाऊ त भन्नुभयो होइन, रगत पनि थिएन त्यहाँ, त्यो त अङ्गुरको रस पो थियो होइन, त्यो अर्थ लगायो भने त त्यो त अनर्थ हुन्छ होइन। त्यसैले एउटा प्रबन्धवादीले यो बुझ्दछ होइन, जब सरल अर्थ चाहिँ अनर्थ हुन्छ, अक्षरश अर्थ अनर्थ हुँदाखेरि मात्र उसले चाहिँ त्यसको तात्पर्य बुझ्नलाई सन्दर्भलाई हेर्छ, अनि तात्पर्य बुझ्न वास्तवमा सजिलो छ। जस्तै कि अब मसँग यहाँ फोटो छ एउटा, त्यहाँबाट देख्नुहुन्छ कि देख्नु, यहाँ हुन्छ दुईजनाको फोटो रहेछ तर एकजनाको फोटो देखाउनु खोजेको थियो, यो त मेरो श्रीमतीको फोटो रहेछ। अब मैले भनेर श्री भाइ यो मेरो श्रीमती हो भनेर देख्ने, अब त्यसको अर्थ के हो, यो कागज नै मेरो श्रीमती हो त भने होइन नि, त्यो त एकदमै अनर्थ हुन्छ होइन, मूर्खतापूर्ण थियो। मैले भन्न खोजेको हेर यो चाहिँ मेरो श्रीमतीको चित के अरे तस्बिर हो भनेर देखाउँदाखेरि चाहिँ अनि मेरो श्रीमतीको सम्झना हुन्छ यो चित्र हेरेर, अङ्ग्रेजी म्याथलाई मेटाफोर भन्छ, मेटाफोर भन्ने एउटा व्याकरण नेपालीमा के भन्छ होइन, एउटा लाक्षणिक अर्थ लाग्छ होइन। त्यसैले यो फोटोले चाहिँ मेरो श्रीमतीको प्रतिनिधि गरिरहेछ होइन, जब यो चित्र तिमीले देख्छौ यो मेरो श्रीमतीको सम्झना हुन्छ भने, प्रभु यीशुले पनि त्यही भन्नुभयो जब यो रोटी दिँदै यो मेरो शरीर हो भनेको, जब तिमीहरूले यो रोटी खान्छौ तब तिमीहरूले म तिमीहरूको लागि मरेको सम्झना गर्छ, जब यो पिउँछौ मैले तिमीहरूको लागि रगत बगाएको तिमीहरूलाई सम्झना हुनेछ, क्रुसमा मैले तिमीहरूलाई जे गरेँ त्यो तिमीहरूले सम्झना गरिराख त्यति भन्न सकिन्छ। अनि हरेक पटक जब प्रभु भोज लिन्छौ होइन, पहिलो कोरिन्थी 11:24-25 छ, जब जब तिमीहरूले यो खान्छौ जब जब हामीले यो पिउँछौ प्रभु यीशुले क्रुसमा हाम्रो लागि कति ठुलो काम गरिदिनु भयो त्यो कुरा हामीलाई सम्झना भइरहन्छ। त्यसैले अगाडि बढ बाइबलले चाहिँ जे भन्छ त्यही भन्न दिनुपर्छ, हामीले बाइबललाई आफैलाई बोल्न दिनु पर्यो, त्यसलाई चाहिँ जबरजस्ती होइन आफूले सोचेको अर्थमा चाहिँ ढाल्न खोज्नु भएन, यो परमेश्वरको वचन हो, यसलाई गम्भीरतापूर्वक लिन्छ प्रबन्धवादीले। अनि शब्दले के भन्दैछ होइन, त्यसलाई नबङ्गे हुन्छ, जस्तो कि पहिलो समयमा एकचोटि पल्टाउँछ जे भनेको छ त्यो भन्दाखेरि त्यहाँ जे भनेको छैन त्यहाँ घुसाउन चाहिँ नखोजौँ हामी। पहिलो समुएल 17 एउटा उदाहरण, पहिलो समुएल 17 यहाँ चाहिँ गोलिया इजरायलको शत्रु 9 फुट कति अल्दै छ ऊ होइन, अनि 9 फुट भन्दा पनि अल्दै छ, अनि दाउद एउटा गोठालो केटो परमेश्वरको जन उसले चाहिँ त्यो गोलायतलाई ढालेको एकदम चाखलाग्दो घटना छ। कसरी ढाल्यो, एउटा घुइत्रोमा ढुङ्गा हाले हाले है, अनि उसले चाहिँ यो बडेमाको मान्छेलाई चाहिँ ढालेको। अब यहाँ के पढ्छ भने 17:40 त्यो ढुङ्गा जम्मा गर्न गएको कुरा छ कि, त्यसपछि तिनले आफ्नो लठ्ठी उठाए र खोलाबाट 5 चिल्ला चिल्ला ढुङ्गा चुने, गोलायतसँग लड्न अगाडि चाहिँ 5 चिल्ला चिल्ला ढुङ्गा चाहिँ चुने र ती आफ्नो गोठालाको झोलाभित्र
थैलीमा हाले। तब तिनी आफ्नो घुएत्रो लिएर त्यस फलिस्तीसँग लड्न गए। अब कसैले यो भाग पढ्ला होइन, त्यसपछि उसले यस्तो अर्थ लगाउँछन् पनि कोही, यो पाँचवटा चिल्ला चुल्ला ढुङ्गा भनेको चाहिँ पाँचवटा कुराहरू उसले यसरी चाहिँ भन्दैछ। पहिलो ढुङ्गा चाहिँ भनेको चाहिँ साहस हो, दोस्रो ढुङ्गा भनेको चाहिँ विश्वास हो, तेस्रो ढुङ्गा भनेको चाहिँ सामर्थ्य हो, चौथो ढुङ्गा भनेको चाहिँ विजय हो, र पाँचौँ ढुङ्गा भनेको चाहिँ सफलता हो। अब कहीँ त्यस्तो लेखा थिएँ यो पाँचवटा ढुङ्गा अर्थ चाहिँ त्यस्तो छ भने दुई दुई जता खोजे पनि पाइँदैन। अब त्यो ढुङ्गा त खालि ढुङ्गा मात्रै थियो, अनि एउटा ढुङ्गा चाहिँ गोलियाटको कपरभित्र छिरेको थियो, त्यति त हामीलाई थाहा छ गोलियाटलाई मारेकै हो। अब यो पनि सत्य हो, दाउद साहसी थियो, दाउद विश्वासमा वीर थियो, दाउदलाई परमेश्वरले बल दिनुभयो, विजय दिनुभयो, सफलता दिनुभयो होइन, त्यो सब पढ्छ, त्यो सब हामीलाई थाहा छ। कसरी थाहा छ भने यो पाँचवटा किल्ला ढुङ्गालाई हेरेर चाहिँ होइन, यो पुरा सत्र अध्यायलाई चाहिँ पढेर बुझ्छ हामीले। त्यो पाँचवटा ढुङ्गा त ढुङ्गा मात्र थियो, त्यसैले हामी होसियार हुनुपर्छ, कुनै शब्दलाई चाहिँ नभएको अर्थ लगाउन चाहिँ हामीलाई हुँदैन। त्यो सरल अर्थलाई सरल कुनै अनौठो अर्थहरू हामीले दिँदैन। अनि एउटा प्रबन्धवादी त्यसैले एउटा व्यक्ति हो जसले चाहिँ बाइबललाई गम्भीरतापूर्वक लिन्छ, बाइबललाई अक्षरश अर्थमा बुझ्छ, बाइबलले जे भन्छ त्यो भन्न दिन्छ, बाइबल आफैलाई बोल्दो रहेछ, जबरजस्ती अर्थहरू त्यहाँ लगाउँदैन। त्यसले प्रबन्धवादी को हो भनेपछि दुईवटा कुरा थिएन, एक चाहिँ उसले भिन्नताहरू स्वीकार गर्छ, महत्त्वपूर्ण भिन्नता, दोस्रो चाहिँ बाइबललाई अक्षरश लेख्छ। अब तेस्रोमा जाउँ, एउटा प्रबन्धवादीले चाहिँ इजरायल र मण्डलीको बीचमा उसले भिन्नता राख्दछ। त्यसैले बाइबल पढ्ने व्यक्तिहरूले चाहिँ इजरायल र मण्डलीको बीचमा भिन्नता छ भनेर बुझ्नुपर्छ, भिन्नता राख्नु पनि पर्छ। कति व्यक्तिहरू छन् जसले चाहिँ इजरायलीहरू भनेको मुक्ति पाएका यहुदीहरू जस्तो कि दाउद, मोसा या भनौँ न यी व्यक्तिहरू जो पुरानो नियमका व्यक्तिहरू थिए, उनीहरू चाहिँ मण्डलीकै हुन् भन्छ, उनीहरू पनि मण्डलीभित्र नै समावेश छन् भनेर उनीहरू भन्छ। यो चाहिँ सत्य होइन, यो सही होइन। मण्डलीको सुरुवात पछि भएको, पवित्र आत्मा आउनु भएर चाहे यहुदी चाहे ग्रिक, पवित्र आत्मा आउनु भएर चाहे यहुदी चाहे ग्रिकहरूलाई एउटै शरीरमा बप्तिस्मा दिनु भनेछ। अनि त्यो शरीर ख्रिस्टको शरीर चाहिँ पवित्र आत्मा आउनुभएपछि सुरु भएको हामीले, त्योभन्दा अगाडि चाहिँ मण्डली, त्यसैले त्योभन्दा अगाडिको विश्वासीहरू चाहिँ मण्डलीका थिएन। एकचोटि रोमी नौमा जाउँ त, त्यसैले यो भिन्नता महत्त्वपूर्ण छ। रोमी नौमा अनि चार र पाँच पदमा हामी पढौँ, रोमी नौको चार र पाँच, ती इजरायलीहरू हुन्, अब इजरायलीहरू को हुन् यहाँ बताउँदैछ, ती इजरायलीहरू हुन् धर्मपुत्र हुने हक महिमा बाचाहरू व्यवस्था दिने काम परमेश्वरको सेवा र प्रतिज्ञाहरू उनीहरूकै हुन्, पुर्खाहरू पनि उनीहरूकै हुन्, र उनीहरूबाट शरीर अनुसार ख्रिस्ट पनि आउनुभयो जो चाहिँ सर्वोच्च सदा सर्वोदय धन्य परमेश्वर हुनुहुन्छ, आमेन भनेको छ। इजरायलीहरू भनेको चाहिँ जो चाहिँ त्यो पुर्खाहरूबाट आए, अब्राहमबाट आए र इसहाकबाट आए र याकुबबाट आए होइन, कोही व्यक्तिले म इजरायली हुँ भन्नलाई उसले चाहिँ आफ्नो वंश देखाउन सक्नुपर्छ, म अब्राहमबाट आएको हुँ, इसहाकबाट आएको हुँ, याकुबबाट आएको हुँ, यो तिनटै पुस्ता तिन पुस्ता जनाउनुपर्छ है, अनि उसले चाहिँ म यहुदी हुँ भन्न मिल्छ, इजरायली हुँ भन्न मिल्छ, अब योशूले त्यो भन्न मिल्छ, मोसाले त्यो भन्न मिल्छ, दाउदले भन्न मिल्छ, सोलोमनले भन्न मिल्छ, यसायाले भन्न मिल्छ, हामीले त्यो भन्न मिल्छ, यहाँ कोही हुनुहुन्छ यहुदी? अब्राहमको, इसहाकको र याकुबको सन्तान भन्ने हामी कोही पनि छ नि,
काठमाडौँमा होला तपाईँ होइन टुरिस्ट इजरायली, त्यसरी इजरायली भनेको त्यो अन्य जाति भनेको चाहिँ को हो जो इजरायली होइन, एउटा अन्य जाति चाहिँ ऊ अब्राहम इसाक र याकुबको पुर्ख्यौलीबाट आएको हुँदैन। एकचोटि एफसी दुईमा जाउँछ, एफसी दुई अध्याय, एफसी दुईको 11 र 12 पदमा यहाँ लेखिएको छ, यसै कारण सम्झना गर बितेको समयमा तिमीहरू शरीर अनुसार अन्य जातिहरू थियौ अनि शरीरमा हातले गरिएको खतना भनिएद्वारा तिमीहरू बिना खतना भनिन्थ्यो, त्यस समयमा तिमीहरू ख्रिस्टविहीन थियौ, इजरायलको नागरिकताबाट अलग, प्रतिज्ञाका बाचाहरूबाट पराई, आशा नभएका र संसारमा परमेश्वर रहित थियो। यो एफएसएस मण्डलीका विश्वासीहरू सबै अन्य जातिहरू रहेछ, उनीहरू चाहिँ इजरायलको घटनाका थिएन। त्यसैले इजरायली भनेको को हेर्यो, अन्य जाति भनेको को हेर्यो, अब त्यस्तो समूह छ भनेर भनेका थियौँ यस युगमा, त्यो चाहिँ हो मण्डली। मण्डली भनेको चाहिँ परमेश्वरले अहिले गरिरहनु भएको एउटा नयाँ काम, मोसा, योशु, दाउद होइन, यो पुरानो नियमको विश्वासीहरू, यसैया, यर्मिया चाहिँ बचाइएका, मुक्ति पाएका यहुदीहरू त थिए, तर उनीहरू मण्डली भित्र थिएन, मण्डली भित्रका होइन। अब एक्चुअली यहाँ एफएससी एकमै पल्टाउँछ, एफएससी एकको 22 र 23 पदमा पढ्नेछ, 22 पदमा, र सबै कुराहरू उहाँका भनेको येशूका पाउहरू मुनि पारिदिनु भयो र उहाँलाई सबै कुराहरूमाथि शिर हुनका निम्ति मण्डलीलाई दिनुभयो, जो चाहिँ भनेको मण्डली चाहिँ उहाँको के हो भनेछ, शरीर हो, मण्डली चाहिँ ख्रिस्टको शरीर हो भनेछ। कलसी एकमा नि पल्टाउँछ, एफसी, फिलिपी अनि कलसी आउँछ, कलसी एकको 18 लेखिएको छ, कलसी एकको 18, अनि उहाँ शरीर अर्थात् मण्डलीका शिर हुनुहुन्छ भनेछ। फेरि यहाँ पनि शरीरलाई मण्डली, मण्डलीलाई ख्रिस्टको शरीर भनेको छ। अब यो शरीरमा कसरी हामी गाभिन्छौँ त, यो मण्डली अर्थात् ख्रिस्टको शरीरभित्र हामी कसरी पस्छौँ त भनौँ न, पहिलो कुरन्थी 12:13 लेखेको छ, पहिलो कुरन्थी 12:13, आज जब एक व्यक्तिले सुसमाचार सुन्छ त उसले साँच्चै विश्वास गर्दछ प्रभु येशु ख्रिस्टमाथि, त्यो व्यक्ति, त्यो मुक्ति पाइएको व्यक्ति हुन्छ जसलाई चाहिँ तुरुन्तै होइन त्यही घडी नै विश्वास गरेकै घडीमा परमेश्वरले उसलाई एउटा शरीरभित्र बत्तीसमा दिनुहुन्छ। पहिलो क्रान्ति 12:13 यो लेखेको छ, किनकि चाहे हामी यहुदी हौ, चाहे ग्रिक, चाहे हामी कमारा हौ, चाहे स्वतन्त्र, हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र बत्तीसमा भयौं। एउटै आत्माद्वारा भनेछ, पवित्र आत्माले, पवित्र आत्माको माध्यमद्वारा गरिने काम हो, एउटै शरीरभित्र भनेछ मण्डली बत्तीसमा भयो भनेको त्यहाँभित्र हामी छौँ भनेको, हामी गाभियौँ त्यसको, त्योसँग हामी चाहिँ जोडियौँ अनि भयौँ भने त्यो भइसक्यो, कहिले हरेक यहुदी, ग्रिक, अन्य जाति जोसुकै होस् विश्वास गरेकै घडीमा पवित्र आत्माले उसलाई यसरी पवित्र आत्माद्वारा प्रभुले मण्डलीको अङ्ग बनाउनुहुन्छ। त्यसैले पत्रुस भयो, यहुन्ना भयो, तिमोथी भयो, पावल, यिनीहरू चाहिँ ख्रिस्टको शरीरभित्र छन्, सबै ख्रिस्टको शरीरको अङ्गहरू। अनि तपाईँ पनि हुनुहुन्छ यदि ख्रिस्टमा विश्वास गर्नुभएको छ, पावलसँगै, तिमोथीसँगै ख्रिस्टको शरीरमा जोडेछु म पनि। सब आज विश्वास गर्ने, ख्रिस्टमा विश्वास गर्ने व्यक्तिहरू मण्डलीको युगमा हुन्छ। त्यसैले एउटा स्पष्ट भिन्नता देख्छन्, प्रभु येशु ख्रिस्टको क्रुस भन्दा अगाडि त्यहाँ इजरायल थियो, अब इजरायलमा पनि मुक्ति पाएका यहुदीहरू पनि हुन्थ्यो, मुक्ति नपाएका यहुदीहरू पनि हुन्थ्यो, होइन खालि शरीर रूपमा अब्राहम, इसाक, याकुबको सन्तान हुँदैमा परमेश्वर सन्तान त हुँदैन नि। त्यसैले ती बीचमा चाहिँ कोही कोही साँचो विश्वास गरेकाहरू थिए, दाउद जस्ता, उनीहरूले मुक्ति पाएका थिए, कति चाहिँ विश्वास नगर्ने यहुदीहरू हुन्थ्यो, साउल जस्तै होइन कति व्यक्तिहरू छन्, अनि इजरायल पनि थियो, अन्य जातिहरू पनि थियो त्यहाँ जो चाहिँ इजरायली भयो। प्रभु येशू ख्रिस्टको क्रुसको मृत्युपछि यतातिर हामी जब आउँछौँ त्यहाँ यहुदीहरू छँदैछन्,
उनीहरूले चाहिँ विश्वास नगरेकोले यहुदी शारीरिक रूपमा छन्, मुक्ति पाएका छैनन्। त्यहाँ अन्य जातिहरू पनि सधैँ छन् जो विश्वास गरेका छैनन्, मुक्ति पाएका छैनन्। तर मण्डली भन्ने अब एउटा समूह छ जसमा चाहिँ चाहे यहुदी चाहे ग्रिक विश्वास गरेर उनीहरू मुक्ति पाएका छन्। अनि अस्ति हामीले पहिलो कोरिन्थी 10:32 हेरेका थियौँ, यहाँ नजिकै भएकोले पल्टाउँ। पहिलो कोरिन्थी 10:32 लेखेको छ, तिमीहरूले ठेस नखुवाओ न यहुदीहरूलाई न ग्रिकहरूलाई न त परमेश्वरको मण्डलीलाई। तिनवटा समूह, यहुदी ग्रिक भनेको अन्य जाति र तेस्रो चाहिँ मण्डली। अनि मण्डली चाहिँ प्रभु येशू ख्रीष्टको क्रुस पछि भएको कुरा पनि देख्छौँ। एकचोटि मत्ती 16 जाउँ, मत्ती 16:18। अब यस विषयमा पनि कतिलाई अलमल छ, कहिले मण्डली सुरु भयो? पहिले चाहिँ प्रभु येशूकै सेवकाईको बेलामै सुरु भयो भन्छन्। तर यहाँ परमेश्वरको वचनमा मत्ती 16:18 यहाँ के पर्छ भने, अनि म पनि तिमीलाई भन्दछु, तिमी पत्रुस हौ र यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु, अनि नरकका ढोकाहरू यसमाथि विजय हुने छैन। यहाँ भविष्यकालको शब्द क्रियापद प्रयोग गर्नुभएको छ, बनाउनेछु भन्नुभएको छ, म मण्डली बनाउनेछु, भविष्य म मण्डली बनाउँदैछु होइन, म मण्डली बनाउनेछु। त्यसैले यो प्रभुले निर्माण गर्नुहुने एउटा भवन रहेछ, एउटा आत्मिक भवन जो चाहिँ परमेश्वरले उहाँले भविष्यमा गर्नुहुनेछ। भविष्य भन्नाले उहाँ क्रुसमा मर्नु भएपछि अनि धेरै मानिसहरू आज छन् जसले चाहिँ बाइबललाई ठिक प्रकारले बुझ्दैनन्, किनभने उनीहरूले चाहिँ इजरायलको सम्बन्धमा परमेश्वरले जे भन्नुभएको छ यहुदी जातिको सम्बन्धमा जब पढ्दाखेरि उनीहरूले चाहिँ कसरी त्यसलाई लिन्छन्, यो चाहिँ हामी मण्डलीलाई भनेको हो भन्छ। पुरानो नियममा पढ्छन् इजरायललाई कुनै कुरा भनेछ, ए हामीलाई भनेको हो भन्छ। अब इजरायललाई त्यहाँ भनेछ, अब कोही कोहीले त यहाँसम्म पनि जान्छन् होइन, जस्तै खानेकुराकै विषयमा सुँगुर नखाऊ भनेछ, ए त्यसो भए हामी क्रिस्चियनहरूले पनि खानु हुँदैन भन्ने खालको, त्यो त्यस्तो खालको अर्थ पनि लाउन जाँदाखेरि चाहिँ झन् समस्या हुन्छ। नयाँ नियमसँग त अझ जुन्न पनि जान्छ, यो भिन्नता नराखेको के अरे, एउटा व्यक्तिको सम्बन्धमा भनिएको कुरा जस्तै पत्रिकाकै भनौँ न, श्री 5 चाहिँ 4 दिनमा चिनमा जाने हुन्छ कि भन्दाखेरि चाहिँ हामीले चाहिँ के अरे श्री 5 भनौँ न, अहिले श्री 5 ज्ञानेन्द्र चिनमा जाने हुन्छ हामीले पढ्यो, तर हामीले चाहिँ त्यसको अर्थ पारस चाहिँ चिन 4 दिनमा ज्ञाने के अरे चिनमा जाने हुन्छ भन्ने अर्थ लाउनुहुन्छ, हुँदैन होइन, अर्कै व्यक्ति भन्नु, पारस भनेको व्यक्ति नै आएको होइन। त्यस्तै विश्वासीहरूले पनि अब बाइबल पढ्दाखेरि चाहिँ इजरायललाई एउटा कुरा भनेको छ, यो चाहिँ हामीलाई भनेको हो भन्दाखेरि चाहिँ यो अनर्थ हुन्छ, समस्याजनक हुन्छ। जस्तो कि यर्मिया 31 हामीले एउटा खण्ड छ त्यहाँ, यर्मिया 31 पढौँ उदाहरणको लागि, र 31:31 परमप्रभु भन्नुहुन्छ, ती दिन आउने छन् जब इजरायलको घरानासँग र यहुदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु। अब यो पढ्यौँ, अब यहाँ परमेश्वरले भन्नुहुन्छ एउटा समूहसँग म एउटा नयाँ करार स्थापना गर्नेछु, कोसँग? यो पद अनुसार इजरायलको घरानासँग। तर कतिले भन्छ यो त मण्डली भनेको हो, मण्डलीसँग यो स्थापना गर्छु भनेको भनेर अर्थ लाग्छ, तर यहाँ स्पष्ट भनेको छ इजरायलसँग। अब यो खण्डमा हामी डिटेलमा अहिले जाने छैनौँ, यो करारहरूको अध्ययन महत्त्वपूर्ण छ, तर एउटा उदाहरण दिएको होइन। त्यसैले एउटा प्रबन्धवादीले चाहिँ इजरायल र मण्डलीको बीचमा चाहिँ महत्त्वपूर्ण भिन्नता छ भनेर बुझ्छ, भिन्नता राख्छ, र इजरायल राष्ट्रसँग गर्नुभएका ती अचम्मका प्रतिज्ञाहरू चाहिँ इजरायलकाले इजरायलको लागि नै हो भनेर विश्वास गर्दछ, त्यो चाहिँ क्यापसमा त हाम्रो लागि हो भनेर तान्दैन, इजरायलको लागि प्रतिज्ञा इजरायललाई हो, मण्डलीको लागि भनेको प्रतिज्ञा मण्डली, अनि परमेश्वरले यी प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भनेर विश्वास गर्छ। जस्तो कि रोमी 11 जाउँ, रोमी 11 जस्तो कि यही इजरायललाई दिएको प्रतिज्ञा रोमी 11 को यो पुरै अध्यायमा छ, तर 26 पदमा जब हामी पढ्छौँ, अनि यसरी सारा इजरायलले मुक्ति पाउनेछ, जसरी लेखिएको छ, छुटकारा दिनुहुने सियोनबाट आउनुहुनेछ र याकुबबाट अभक्ति हटाउनुहुनेछ, अनि तिनीहरूसित मेरो वाचा यही हो जब म तिनीहरूका पापहरू हटाउँछु। यो नयाँ करार उहाँले स्थापना गर्नुहुन्छ कोसँग? इजरायलसँग भनेछ नयाँ नियममा पनि। याकुब भनेको इजरायल। अब हाम्रो चौथो गुदामा जा है, एउटा प्रबन्धवादीले चाहिँ बाइबलको प्रमुख के अरे विषयवस्तु अथवा प्रमुख धारा चाहिँ प्रमुख कुरा चाहिँ केमा केन्द्रित छ भनेर बुझ्छ भने परमेश्वरको महिमा हो भनेर बुझ्छ। बाइबलको मुख्य केन्द्रबिन्दु के हो? परमेश्वरको महिमा। अब परमेश्वरले आज मात्र होइन तर हरेक प्रबन्ध अन्तर्गत केही न केही विशेष काम गर्दै आउनुभएको छ, अनि यी सब प्रबन्धहरू अन्तर्गत चाहिँ एउटै कुरामा उहाँको सबभन्दा बढी सबभन्दा ठुलो चासो छ, त्यो चाहिँ के हो? उहाँको महिमा। अनि उहाँको महिमा भन्नाले के हो भने परमेश्वर को हुनुहुन्छ भन्ने कुरा बाहिर प्रकट हो देखिन्। परमेश्वरको महिमा भन्नाले उहाँको को हुनुहुन्छ भन्ने कुरा चाहिँ बाह्य रूपमा प्रस्तुत हुन्। जस्तो परमेश्वरको धन, परमेश्वरको योग्यता, परमेश्वरको व्यक्तित्व। अब परमेश्वर एकदम महान हुनुहुन्छ, सम्पूर्ण इतिहासभरि नै उहाँ महान हुनुहुन्छ, अनि उहाँले चाहिँ हरेक प्रबन्ध अन्तर्गत चाहिँ उहाँले आफूलाई प्रकट गर्दै हुनुहुन्छ, मानिसहरूको सामु प्रकट गर्दै हुनुहुन्छ, स्वर्गदूतहरूको सामु प्रकट गर्दै हुनुहुन्छ। अब हामीले चाहिँ विभिन्न भिन्नताहरू त हेर्दै आयौँ विभिन्न समयहरूमा प्रबन्ध अन्तर्गत, तर एउटा कुरा चाहिँ जहिले पनि एक समान भएको पाउँछ। विभिन्न तरिकाले उहाँले काम गर्नुभएका पनि, विभिन्न व्यक्तिहरूसँग बेग्लै तरिकाले काम गर्नुभएका पनि उहाँले चाहिँ एउटै काम गरिरहनु भएको पाउँछ। अब यो चौथो बुझा के हो? के थियो? हामी हेरौँ, यहोशू 4 जाउँ। यहोशू 4 यहोशू 4 24 यहोशूको दिनहरूमा परमेश्वरले मानिसहरूले के जानेको चाहनुहुन्छ, मानिसहरूमा के प्रकट गर्न चाहनुहुन्छ? 4:24 पढ्छौँ, पृथ्वीका सारा मानिसहरूले परमप्रभुका बाहुलीको सामर्थ्य थाहा पाउन् र तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको भय मान भन्ने ध्येयले यो सब भएको। कुन उद्देश्यले म यो सब गर्दैछु? परमेश्वरले चाहिँ बेला बेलामा चाहिँ बताउनुहुन्छ। मेरो अभिप्राय के हो भने परमप्रभुको बाहुलीको सामर्थ्य थाहा पाउन। कसले? पृथ्वीका सारा मानिसहरू, सम्पूर्ण पृथ्वीलाई आफ्नो महिमा देखाउनुहुन्छ। एउटा सानो इजरायल देशसँग काम गर्दै हुनुहुन्थ्यो, तर सारा पृथ्वीलाई उहाँले चाहिँ प्रसारण गर्दै हुन्छ, म को चिनाउँदै हुन्छ। दोस्रो नम्बरमा हेरौँ, 1 17 अध्यायमा अघि गोलियाथलाई गोलियाथले ढालेको के अरे दाउदले ढालेको कुरा 1 Samuel 17:46 सारा पृथ्वीले के कुरा जानेको परमेश्वर चाहनुहुन्थ्यो दाउदको समयमा? 1 Samuel 17:46 म पढिदिनेछु। आजको दिन परमप्रभुले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ, दाउदले गोलियतलाई भन्दछ र म तँलाई मारेर तेरो टाउको काट्नेछु। आज पलिस्टिनीहरूका लास आकाशका चरा र जमिनका जनावरहरूलाई खुवाउनेछु र इजरायलमा एउटा परमेश्वर हुनुहुँदो रहेछ भने सारा संसारले थाहा पाउनेछ परमेश्वरले आफू को हुनु भन्ने कुरा प्रकट गर्नुहुन्छ। उहाँको महिमा भनेको प्रकट गर्ने पहिलो राजा आठमा पनि छ। सुलेमानको दिनमा नि दाउदको छोरा सुलेमानको समयमा पहिलो राजा आठको 43 पहिलो राजा आठ अध्यायको 43 पदमा सुलेमानले भवन अर्पणको समयमा प्रार्थना गर्दछन्, तब तपाईँको वासस्थान स्वर्गबाट सुन्नुहोस् र त्यस विदेशीले मागेको कुरा दिनुहोस् ताकि तपाईँको प्रजा इजरायलले झैं पृथ्वीका सबै मानिसहरूले तपाईँको नाउँलाई जानुन् र तपाईँको भय मानुन् र मैले बनाएको यस भवनमा तपाईँको नाम राखिएको छ भनी जानुन्, सबैले जानुन् परमेश्वर को हुनुहुन्छ भने। प्रबन्धवाद यही बुझेको छ, सम्पूर्ण बाइबलको मुख्य केन्द्रबिन्दु के हो? परमेश्वरको महिमा। अनि एक पछि अर्को यहाँ पदहरू तपाईँलाई यहाँ अध्ययन पाठमा चाहिँ तपाईँहरूले पाउनुहुन्छ। अब त्यसैले इतिहासभरि परमेश्वरले आफूलाई मानिस कहाँ चिनाउने काम गर्दै हुनुहुन्छ। मानिसहरू कहिले मुक्ति पाउँछन् कहिले पाउँदैन, तर चाहे पाउन् नपाउन् परमेश्वरको महिमा चाहिँ हुन्छ। सबैले जान्नेछ उहाँ नै परमेश्वर हुनुहुन्छ। एक दिन पल्टन पढ्दैन तर फिलिपी 2:10-11 लेखेको छ, हरेक घुँडा टेक्नेछ भनेपछि मुक्ति नपाएको व्यक्तिहरूले पनि टेक्नुपर्नेछ अनि हरेक जिब्रोले भन्नुपर्नेछ, मुक्ति नपाएकोहरूले पनि भन्नुपर्नेछ। के भन्नुपर्नेछ? कसका टेक्नुपर्नेछ? प्रभु येशूको सामु टेक्नुपर्नेछ र के भन्नुपर्नेछ भने तपाईँ नै प्रभु हुनुहुन्छ, उहाँलाई महिमा दिनुपर्नेछ। त्यसैले उहाँको महिमा नै मुख्य विषय। अब कति मानिसहरू छन् जसले चाहिँ यसरी बुझ्दैन, उनीहरूले भन्छन् परमेश्वरको मुख्य उद्देश्य भनेको मान्छेलाई मुक्ति दिनु भन्छ, परमेश्वरको मुख्य उद्देश्य नै उद्धार गर्नु हो भन्छ। अब एकातिर यो सत्य हो कि बाइबलले यो स्पष्ट सिकाउँछ कि सबै मानिसहरूले मुक्ति पाएको परमेश्वर चाहनुहुन्छ, कोही पनि नष्ट नहोस्, सबै मानिस सत्यको ज्ञानमा आउ। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नु, उहाँले आफ्नो मुक्तिदा पुत्रलाई पठाउनु भयो, मुक्तिदाता हुनलाई पठाउनु भयो भनेर यो बाइबलले त स्पष्ट बताउँछ। तर मानिसहरूको मुक्ति नै परमेश्वरको मुख्य केन्द्रबिन्दु होइन। एकचोटि हेर, पहिलो पत्रुस 3 अध्यायमा हामी एउटा पुरानो घटनालाई हेर्न लागेका छौँ। नुहको समयमा, नुहको दिनहरूमा कतिजना बाँचे? कतिजना? 8। पहिलो 35:20 यो भनिया छ, जसले बितेको समयमा आज्ञा पालन गरेनन्, जब एकपल्ट परमेश्वरको सहनशीलताले पर्खिरहेको थियो, नुहको दिनहरूमा जब जहाज बनिरहेको थियो जसमा थोरै अर्थात 8 प्राणीहरू पानीद्वारा बचाइए, 8 मात्र जहाजभित्र थिए, अरू सब बाँकी चाहिँ नष्ट भए। अब यदि परमेश्वर चाहिँ मानिसहरूलाई बचाउनलाई नै सबभन्दा उहाँको सबभन्दा ठूलो ध्यान केन्द्रबिन्दु नै के थियो भन्दा एक हिसाबले उहाँ त्यति सफल नहुनु भएको देखिन्छ। 8 मात्र बचाउन सक्नुहुन्छ, अरूलाई त बचाउन सक्नु भएन जस्तो देखिन्छ। अनि वास्तवमा अहिले पनि प्रभु येशूले त्यही भन्नुभएको छ, मत्ती 7:14 थोरै हुन्छ जो चाहिँ जीवनको ढोकाबाट बस्छ, थोरै मात्रै बाँच्छ। तर परमेश्वर कहिले पनि असफल हुनुभएको छैन यदि हामीले ठिक दृष्टिकोणबाट हेर्यौँ भने, किनभने नुहको दिनमा पनि परमेश्वरले आफू को हुँ भनेर प्रकट गरिरहनु भयो। परमेश्वरले यो देखाउँदै हुनुहुन्थ्यो कि म पवित्र छु, पापलाई घृणा गर्छु र पापलाई मैले दण्ड दिनै पर्छ, मैले नष्ट गर्नैपर्छ। उहाँको नष्ट गर्ने दण्ड दिने कार्यबाट पनि उहाँको महिमा गरिरहनु पर्छ। साथै अर्कोतिर उहाँले आफू एकदमै अनुग्रही सहनशील परमेश्वर भएको पनि देखाउनु भयो। 120 वर्षमा मानिसहरूलाई पर्खिनु भयो नुहको दिन, अहिले त हजारौं वर्ष भइसक्यो, कोही पनि नष्ट नहोस् भनेर सहनशीलता देखाइरहनु भएको छ। उहाँमाथि विश्वास गर्ने, उहाँको वचनलाई आज्ञा पालन गर्ने प्रति उहाँले आफ्नो अनुग्रह देखाउनुहुन्छ। त्यसैले के पाउँछ भने बाइबलमा हामी जहाँसुकै पढौँ, हामी के निश्चित हुन सक्छौँ भने परमेश्वरले चाहिँ आफू को हुँ कस्तो हुँ भन्ने कुरा चाहिँ उहाँले देखाउँदै हुनुहुन्छ, प्रकट गर्दै हुनुहुन्छ मानिसहरूलाई। त्यसैले एउटा प्रबन्धवादीले चाहिँ के महसुस गर्छ भने परमेश्वरको मुख्य उद्देश्य भनेको चाहिँ आफ्नो महिमा गर्नु। मानिसको इतिहासको जुनसुकै चरणमा पनि आफ्नो महिमा प्रकट गर्नु। अब अर्को पालि चाहिँ हामी के हेर्नेछ भने जो व्यक्तिहरू प्रबन्धवादी होइन, जसलाई जो व्यक्तिहरूले चाहिँ बाइबललाई यसरी हेर्दैन बुझ्दैन, उनीहरूको बारेमा हेर्नेछौँ र उनीहरूको त्यो धारणालाई हामीले बाइबलबाट धार्नेछौँ। अनि त्यो हेरेर हामी चाहिँ प्रबन्धहरूको सम्बन्धमा परिचयको भागलाई चाहिँ अन्त गर्नेछौँ। हुन्छ, आजको अध्ययनलाई चाहिँ यहीँ राखौँ। आज हामीले चाहिँ के हेऱ्यौँ भने प्रबन्धवादी भनेको को हो, चारवटा बुझाएर। एक, प्रबन्धवादीले बाइबलमा पाइने प्रष्ट भिन्नताहरूलाई स्वीकार गर्छ। दोस्रो, प्रबन्धवादीले बाइबललाई अक्षरश अर्थमा बुझ्छ। अनि तेस्रो चाहिँ, प्रबन्धवादीले इजरायल मण्डलीको बीचमा भिन्नता राख्छ। र चौथोमा, प्रबन्धवादीले बाइबलको मुख्य केन्द्रबिन्दु अर्थात् परमेश्वरको मुख्य उद्देश्य चाहिँ आफ्नो महिमा गर्नु हो भनेर बुझ्छ।